भिजन स्टुडियो टाइम
अहिले बिहानको 8 बज्यो।
मेचीनगर नगरपालिकाको सहकार्यमा भिजन खबरमा अब पालो मेचीनगर खबरको।
नमस्कार, रेडियो भिजन 91.6 MHz तथा www.radiovision.com.np/ विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 8 बजेको भिजन खबरको विशेष मेचीनगर खबरमा यहाँहरूलाई स्वागत गर्छु। म माया मितु। मेचीनगर खबर हरेक हप्ताको मंगलबार बिहान 8 बजेदेखि प्रसारण हुने गर्दछ। मेचीनगर खबरमा हामी मेचीनगरभित्र भएका विभिन्न गतिविधिका विषयमा कुराकानी गर्नेछौ। आजको मेचीनगर खबरमा हामीले एकजना अतिथिलाई लिएका छौं। उहाँ हुनुहुन्छ युवा संघका केन्द्रीय सचिव हुनुहुन्छ। युवा संघका केन्द्रीय सचिव राजु कार्कीलाई हाम्रा सहकर्मी पुष्प बरालले मेचीनगरको पछिल्लो अवस्था कस्तो रहेको छ भनेर सोध्नु भएको छ।
यसमा हेर्दा अहिले नेकपा एमाले केही समूह चोइटेको देखिन्छ, केही समय विभाजनको असर पनि देखिन्छ। केन्द्रदेखि प्रदेशसम्म हाम्रा सरकारहरू थिए, क्रमशः हाम्रा सरकारले गिरेको देखिन्छ। यो कम्युनिस्ट आन्दोलनभित्रको एउटा विकृति विसङ्गति नै रहेछ। जब जब कम्युनिस्टहरू सत्तामा पुग्ने र समृद्धिको अभियानमा जनतालाई राहत प्रदान गर्ने अभियान लागिरहेका हुन्छन्, त्यो बेलामा कम्युनिस्ट पार्टीभित्रै विभिन्न समूहहरू निर्माण हुने र आफ्ना सरकारलाई गिराउने, प्रतिक्रियावादी सत्ताहरूलाई, प्रतिक्रियावादी शक्तिहरूलाई रिझाउने र विदेशीहरूको इसारामा नाच्ने एउटा परम्परा विगतबाट जुन देखिँदै थियो त्यसको एउटा श्रृङ्खला फेरि पनि नेकपा एमालेभित्र देखियो। जनताहरूको मतद्वारा चुनिएको, जनताहरूले आशा गरेको, विश्वास गरेको सरकार गिराउने, जनताले आशा गरेको पार्टीलाई तहस नहस बनाउने र फेरि पनि प्रतिक्रियावादीहरूलाई सुम्पर्ने जुन प्रयास छ, यो प्रयासले नेपाली वामपन्थी आन्दोलन, नेपाली युवा आन्दोलनलाई एउटा भिन्न खालको असर गरेको पनि छ भने एउटा नयाँ खाले शिक्षा पनि हामीलाई प्रदान गरेका छन्। जब हामी शक्तिमा पुग्छौँ, शक्तिमा पुग्दा हाम्रा नेता कार्यकर्ता, हाम्रा पार्टी परिवार कस्तो बनाउनु पर्छ भन्ने एउटा सन्देश पनि हामीलाई दिएको छ भने जनताहरूमा थोरै निराशा पनि प्राप्त भएको छ। यो निराशालाई नेपाली जनता र नेपाली युवाहरूले फेरि पनि आशामा परिणत गर्ने दिशामा अगाडि लाग्नेछन्। यी प्रक्रिया अनुरूप अगाडि बढिरहेको छ।
जनताहरूले एक किसिमको विश्वास गरेर चाहिँ नेकपा एमालेलाई पहिलो पार्टी बनाएका थिए, सत्तामा पुर्याएको अवस्था थियो। अब फेरि पनि स्थानीय तहको निर्वाचन फागुनमा आउँदैछ, त्यस पछाडि अरू अरू निर्वाचन पनि हुने चरणमा छन्। अब चाहिँ नेकपा एमालेको एजेन्डा के बन्छ? जब चाहिँ सत्तामा पुगिसकेपछि पनि चाहिँ त्यहाँ टिक्न नसक्नु अथवा नटिकाइनु, र आगामी दिनमा चाहिँ अब कसरी अगाडि बढ्दाखेरि फेरि जनताको मत विश्वास जित्न सकिन्छ, के लाग्छ तपाईँलाई? तपाईँ एउटा युवा
राजनीति, हामी हाम्रो पार्टी जनताको विश्वासबाट डगमगाएको छैन, जनताको आशाबाट डगमगाएको छैन। जनताले अहिले पनि विकास र समृद्धिको नारामा विकास र समृद्धि गर्न सक्ने कुनै एउटा दल छ भने त्यो नेकपा एमाले हो। त्यो दलको नेता कोही छ भने कम्प्लिट केपिओली हो भनेर जनताको बिचमा भनिरहनु नै भएको छ। त्यो मुद्दा तलमाथि भएको हो। यहाँ अहिले तपाईँले भन्नुभएको केन्द्रीय सरकार वा तलका सरकारका कुराहरू भन्नुहुन्छ भने नेकपा एमालेभित्र रहेर वा पार्टी एकताको श्रृङ्खलापछि, पार्टी एकताको श्रृङ्खला गरिसकेपछि पार्टी एकतालाई नरुचाउने तत्त्वको बिचको गैरबल्यले केही सत्ताहरू तलमाथि परेका प्रक्रियाहरू हुन्। हामीसँग तमाम एजेन्डाहरू छन्, विकास र समृद्धिका एजेन्डाहरू छन्। तपाईँहरूले देख्नुभएको छ हाम्रो सरकार प्राप्त भइसकेपछि विकासका मार्गहरू जस्तो जुन ढङ्गले खुलिएका छन् र जुन ढङ्गले विकास गर्दा गर्दै हामी रोकिनु परेको छ, यी अधुरा योजनाहरूलाई पुरा गर्ने र बाँकी योजनाहरूलाई अरू के अरे साथ लिएर अगाडि बढ्ने योजनाका साथ हामी जाने जनताको बिचमा जानेछौँ। जनताहरूले अहिले पनि भन्यो, तपाईँले थापाइरहनु भएको छ, जनताको सरकार हुँदा र जनताको सरकार नहुँदा कति फरक पर्छ भन्ने कुरो तपाईँले अनुभूत गरिरहनु भएको होला। जनताको सरकार हुँदा हेर्नुहोस् करिब 1400 बाटाहरू अहिले बनेका बजेटहरूलाई अहिले विनियोजनलाई रोकिएको छ। सबै हाम्रै गाउँठाउँकै बाटाहरू केन्द्रीय बजेटबाट प्राप्त गर्ने बाटाहरू रोकिएका छन्, पुल पुलेसाहरू रोकिएका छन्। यी सबै काम सम्पन्न नेकपा एमालेको सरकारले मात्रै गर्न सक्छ भने जनतालाई अनुभूत छ। यिनै विकास र समृद्धिको नारा, जनतालाई समानताको नारा बोकेर हामी फेरि पनि सरकारमा जानेछौँ, जनताको बिचमा जानेछौँ र पुरा सपनालाई पुरा गर्दा अगाडि बढ्नेछौँ।
अहिले त अलिकति जनतामा निराशा पनि छाएको अवस्था छ, तपाईँ एउटा युवा राजनीतिज्ञ भएकोले अब सङ्गठन विस्तारमा अथवा सङ्गठनलाई अझ मजबुत बनाउन युवाहरूको कस्तो भूमिका आवश्यक पर्छ?
एकदमै तपाईँले राम्रो प्रश्न गर्नुभयो। युवा सहभागिताबाट न क्रान्ति सफलता प्राप्त गर्न सक्छ न तपाईँको व्यवस्थापनको पाटो अगाडि बढ्न सक्छ। युवाहरूलाई पार्टीको मूल स्पिरिटमा समाहित गर्ने, सँगै लिएर जाने र नेतृत्वमा स्थापित गर्ने परिचय स्थापित गर्ने प्रक्रिया अब नेतृत्वले स्थापित गर्नुपर्छ, अगाडि लिएर आउनुपर्छ। हामी महाधिवेशनको सङ्घारमा पनि छौँ, हामी विधान अधिवेशनको सङ्घारमा पनि छौँ। यो बेलामा म नेताहरूलाई पनि नेता कार्यकर्ताहरूलाई पनि आग्रह गर्न चाहन्छु, युवा सहभागिता बिनाको कार्यक्रमहरू, युवा सहभागिता बिनाका पार्टीहरू अब फेरि पनि त्यसले ठुलो प्रगति र चरा छलाङ मार्न सक्ने परिस्थिति देखिँदैन। त्यसो भनेकाले युवाहरूको सहभागितालाई सुनिश्चित गर्ने, युवाहरूलाई सहभागीकरण प्रक्रियामा अगाडि बढ्नुपर्छ भने सँगसँगै युवाहरूले पनि नेतृत्वमा आफूलाई हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने कुरामा आफूलाई रूपान्तरित गर्नुपर्छ। नेतृत्वहरूले देलान् र के गर्लान् भन्ने प्रक्रिया भन्दा पनि हामी आफ्नो ढङ्गले पनि नेतृत्वमा स्थापित हुने प्रक्रियालाई स्थापित गर्नुपर्छ। यिनै अभियानका साथ युवालाई साथ लिएर अगाडि बढ्छ एमाले भन्ने मलाई विश्वास छ। एमालेको विगतको इतिहास पनि त्यही हो, हामी युवाहरूकै पार्टी हौँ, बुढाका पार्टी होइनौँ, तर युवा र बुढो चाहिँ अनुभव र नयाँ जाँगरको संयोजन बनाएर अगाडि बढेर नेकपा एमालेलाई पहिलो पार्टी बनाउने, नेकपा एमालेलाई स्थापित गर्न र नेकपा एमालेको सरकार निर्माण गर्ने कुरामा लाग्नुपर्छ र युवा शक्तिहरू लाग्न तयार छन् भन्ने कुरो जानकारी हो।
तपाईँ झापामा हुनुहुन्छ, झापाबाट तपाईँले नेतृत्व गरिरहेको अवस्थामा अहिले झापाका नेता कार्यकर्ताको बुझाइ अथवा झापामा चाहिँ अहिले चाहिँ पार्टी चोइटिएपछिको अवस्था चाहिँ के छ?
म झापाको सन्दर्भमा जोड्नु भन्दा चोइटिएको पनि भन्दिनँ। एक दुईजना एका साथीहरू यसो असन्तुष्ट भएर बाहिर बस्नु भएको छ। झापाको पार्टीलाई कुनै विभाजनको असर छैन, 0% भन्ने पनि हुन्छ। झापाका कम्युनिस्टहरू, क्रान्तिकारी कम्युनिस्टहरू पार्टी एकताको पक्षमा, पार्टीलाई सुदृढ गर्ने पक्षमा र एकताबद्ध एमालेको पक्षमा रहेको हुनाले झापामा विभाजनको असर छैन। हामी हिजोको भन्दा राम्रो परिस्थितिमा छौँ। हामी अहिले नेकपाको एकताको निरन्तरताको रूपमा नेकपा एमाले रहेको छ भने हाम्रो पार्टी अध्यक्षले भनिरहनु भएको छ। त्यो हिजो पार्टी एकता गर्दा 75 साल जेठ 3 गते जुन पार्टी एकीकरण गरिएको थियो त्यो एकीकरणको निरन्तरता हो अहिले। त्यसो भएकाले जिल्ला व्यापी रूपमा हिजो हामी एकीकरणमा रहनुहुने पूर्व माओवादी केन्द्रका साथीहरू, अन्य दलका साथीहरू सबैलाई जोडेर हामी सुदृढ एमाले निर्माण गरिरहेका छौँ। हिजोभन्दा मजबुत एमाले निर्माण गरिरहेका छौँ, हिजोभन्दा सबल एमाले निर्माण गरिरहेका छौँ र तपाईँको यी प्रतिक्रियावादीहरूको चाहिँ तपाईँको विभाजनमा यिनीहरूको यसमा असर, विभाजनको असर बिल्कुल झापामा छैन। हामी झापालाई सुदृढ एकता र लाल किल्ला बनाउने तयारीमा छौँ।
झापामा चाहिँ तपाईँहरू फेरि 75 सालकै अवस्थामा फर्किनु भएको हो कि अब नयाँ संरचना अनुसार कसरी अगाडि बढ्नुहुन्छ?
होइन, हाम्रो पार्टी निर्माणको आधार भनेको 75 साल जेठ 2 गतेको आधारै हो। हाम्रो पार्टीको केन्द्रीय कमिटी 75 साल जेठ 2 गतेको आधारमा टेकेर पार्टी निर्माण गर्ने भने त्यही आधारमा टेकेर अगाडि बढ्छौँ। 75 साल जेठ 2 गते चाहिँ हाम्रो मन्त्र होइन, पार्टी निर्माण र पार्टी सञ्चालनको आधार मात्रै हो। त्यही आधारलाई टेकेर, त्यही आधारलाई टेकेर बाँकी योजनाहरू निर्माण गर्छौँ। त्यो जेठ 2 गतेको आधारमा तलमाथि हुँदैन, तर जेठ 2 गते खोज्दा युवा आन्दोलनभित्रै हुन्छ भने चाहिँ जेठ 2 गते नेता भएको साथी अहिले दुबईमा हुनसक्छ, अहिले अन्त भइसकेको हुनसक्छ। पार्टी नेतृत्वको हिसाबले कुरा गर्नुभयो भने जेठ 2 गतेमा भएका चाहिँ आधार मान्ने हो, हुबहु खोज्नुभयो भने चाहिँ फेरि तपाईँ हामी चाहिँ त्यो ओम नम शिवाय गरेको प्रक्रियामा रूपान्तरण हुन सक्छौँ। त्यसो भएको मूल स्पिडलाई तलमाथि नपारी त्यसको मर्मलाई बोक्दै पार्टी निर्माणलाई अगाडि बढाउँदै, एकताको पक्षलाई अगाडि बढाउँदै, हिजो पार्टीभित्रको अन्तर्सङ्घर्षका दौरानमा वा या त्यो ओल्लो या पल्लो कित्तामा जसरी लागेर लागेको भए पनि त्यो प्रक्रियालाई निस्तेज पार्न चाहिँ हामीले आधार जेठ 2 गते बनाएका छौँ। त्यसकारण त्यही आधारहरूलाई देखेर अगाडि बढ्छौँ।
अब राजु सर, अलिकति चाहिँ सङ्घीयतामा सरकार सङ्घीयतामा चाहिँ मुलुकको प्रवेश गरिसकेको अवस्थामा यो 4 वर्षको अवधि अहिले सकिएको र 5 वर्षमा अहिले हिँडिरहेको अवस्थामा हेर्दाखेरि यी 5 वर्षलाई मूल्याङ्कन गर्नुपर्दाखेरि जनताले चाहेको अनुसार अथवा सिंहदरबारको अधिकार, गाउँघरमै भन्ने अधिकार, का कुराहरू चाहिँ कतिको कार्यान्वयन भएको पाउनु भएको छ, विशेष गरेर मेचीनगर क्षेत्रमा तपाईँ हुनुहुन्छ, मेचीनगरको अवस्था के पाउनु भएको छ सर? साँच्चीकै जनताले चाहे अनुसारको अधिकार प्राप्त भएको छ यो पाँच वर्षको अवधिमा?
पुष्प सर, एकदमै हामी निर्वाचन प्राग अब संविधान घोषणा गरिसकेपछि त्यो शक्ति विकेन्द्रीकरणको सिद्धान्त अनुरूप अब साना मसिना विषयहरूलाई पनि काठमाडौँ जानुपर्ने विषयलाई घर घरमै सरकार आयो, स्थानीय सरकार चाहिँ घर घरमा सिंहदरबार घर घरमा नारा छ निर्वाचनमा पनि, कहीँ प्रेरणामा त सबै यो पनि भयो। तर यो अनुभूत गर्नुपर्ने विषय चाहिँ अलिक भिन्न खालको हुँदो रहेछ। सञ्चालन राज्य सत्ता सञ्चालनमा जाने नेतृत्वहरूको शैली आचरण व्यवहारले जनताहरूलाई मैले त्यो कुरा अनुभूत गर्न पाएँ कि पाइनँ, मैले त्यो कुरो महसुस गरेँ कि गरिनँ, मेरो सिंहदरबार घरमा आए कि आएन भन्ने कुरो महसुस गर्ने विषय हुँदो रहेछ। अब भिन्न भिन्न खाले अनुभव पनि छ, घर घरमा सिंहदरबार नारा बिल्कुल आउँदै आएन, हुँदै भएन, केही पाइएको छैन भन्ने दिशामा त जान हुँदैन। संविधानले अङ्गीकार गरेका आधारभूत विषयवस्तुहरू राज्यको तर्फबाट स्थानीय निकायको तर्फबाट प्राप्त पनि भइरहेको छ, तर स्थानीय निकायमा जाने नेतृत्वहरूको व्यवहार सम्झिँदा चाहिँ, उनीहरूको आचरण सम्झिँदा चाहिँ, जनताबाट निर्वाचित भएर आएको होइन म कुनै महाराजा हुँ भन्ने शैली चाहिँ
यहाँ
मुलुकव्यापी भएको झिलको हाम्रो नगरमा पनि देखिएको त नदेखिने कुरा भएन। त्यस्तै छ र अधिकारहरूलाई तपाईँको वितरण गर्ने तपाईँको डेलिभर सिस्टम चाहिँ अहिले पनि कमजोर छ।
राजु सर, जसरी एउटा पार्टीले निर्वाचित गरेर पठाउँछ, तर पठाइसकेपछि निर्वाचित भइसकेका जनप्रतिनिधिहरूलाई चाहिँ पार्टीले निर्देशन दिने अथवा उहाँहरूलाई चाहिँ सही ट्र्याकमा हिँडाउने जिम्मेवारी चाहिँ पार्टीको होइन सर?
बिल्कुलै सर, स्थानीय सरकार अब माथिको सरकार सञ्चालन गर्ने पार्टीको निर्देशनमा हो। हामी बिच दुईटा मनोविज्ञान हुँदो रहेछ पुष्पजी, एउटा निर्वाचित भएर गइसकेको शक्तिलाई परिचालन गर्ने पार्टी कमिटीको बिचमा जहिले पनि समस्या भएको देखिरहेको छ यो। अनि तपाईँ समस्या पनि के रहेछ, कानुनको समस्या पनि के रहेछ भने दल छोड भने मात्रै ऊ कारबाहीको भागीदार बन्दो रहेछ। त्यही दलमा रहेर त्यो निर्देशन मान्दिनँ भनौँ भने कारबाहीको भागीदार बनाउन सक्ने कानुनी आधार पनि हामीसँग हुँदैन रहेछ।
किन सर
त्यसो भएको होइन, कानुनी आधारै त्यही रहेछ।
तपाईँहरूले हो त एउटा पार्टीबाट निर्वाचित गर्छ, पार्टीका एजेन्डा बोकेर अगाडि निर्वाचनमा जितेर जान्छ, तर उसले जब चाहिँ निर्वाचित भइसकेपछि आफ्नो शासन लाद्न खोज्नु अथवा पार्टीलाई चाहिँ वास्तै नगर्नु भन्ने कुरा त यो कहाँसम्मको हुन्छ सर?
होइन, यो त कानुन त के हुँदो रहेछ भन्नु व्यवहारिक कुरा हुँदो रहेछ। ऊ म जुन दलबाट निर्वाचित भएर गएँ, मेरा हरेक विषयवस्तु त्यो दलप्रति उत्तरदायी हुनुपर्छ भन्ने उसले सोचो, विचार गरेर समस्या आएन, जहाँ विचार गरेन समस्या देखिएको परिस्थिति देखिन्छ।
हजुर,
त्यसो भएको हुनाले म त जनताबाट निर्वाचित भएर आएको भन्ने एउटा मनोविज्ञान एउटा दम्भ, त्यो जनताबाट निर्वाचित भएर आएको हो र जनतामा समर्पित गर्नुपर्छ भन्ने भाव स्थापित भयो भने त्यसले सहजता ल्याउँदो रहेछ।
हजुर,
तर त्यसले चाहिँ असहजता ल्याएको परिस्थिति पनि देखिन्छ। त्यसो भएको हुनाले स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिको हकमा भन्नु त पार्टीहरूसँग समन्वय अलिक कम भएको, अलिक कम देखिएको, हाम्रै नगरको सन्दर्भमा तपाईँले जोड्न खोज्दै हुनुहुन्थ्यो, हुँदै नभएको भन्ने शब्द त प्रयोग गर्न हुन्न, भइरहेकै छन्, गइरहेकै छन्। तर जुन मात्रामा फ्रेन्डली हार्दिकतापूर्ण हुनु पर्थ्यो त्यो हार्दिकतापूर्ण भइरहेको छैन, हार्दिकतापूर्ण हुन सकिरहेको छैन। अब हामी निर्वाचनको सम्मुखमा नै भएको हुनाले म निर्वाचित जनप्रतिनिधिहरूलाई पनि पार्टी नेतृत्वलाई पनि आग्रह गर्छु, अब हाम्रो सम्बन्धलाई अलि हार्दिकतापूर्ण बनाऊ, अलि जनमैत्री बनाऊ। त्यसो भयौँ भने तपाईँहरूले गरिरहेको कार्यका सन्दर्भमा पार्टी परिवारले देखेका थप सुझावहरू, पार्टी परिवारले दिने सुझाव भनेको चाहिँ तपाईँहरूको आलोचना होइन, तपाईँहरूलाई अझ पनि सुदृढ गरेर तपाईँहरूलाई अझ मजबुत बनाउने योजना अन्त आएका हुन्छन्, त्यसैले थप हार्दिकतापूर्ण सरसल्लाह गर्ने अभियानको अगाडि बढाउँ भन्न पनि चाहन्छु।
यो अवधिमा मूल्याङ्कन गर्दा राजु सर, होइन, जनताले पाउनुपर्ने, राज्यले दिन सक्नुपर्ने न्यूनतम आधारभूत आवश्यकताहरू जनताले प्राप्त गर्न सकेको अवस्था छ मेचीनगरमा? शिक्षा, स्वास्थ्य, खानेपानीका कुराहरू होलान्, होइन, न्यूनतम आधारभूत राज्यले प्रदान गर्ने कुराहरू चाहिँ अब सबै जनताको पहुँचमा पुगेको अवस्था रह्यो मेचीनगरमा, के लाग्छ?
होइन, एक शब्द भन्नु पर्दा छैन, तर हुँदै भएन त भन्ने प्रश्न पनि सँगसँगै उब्जिन्छ।
हजुर,
हुँदै नभएको भन्ने प्रश्न चाहिँ होइन, तर जति गर्न सक्थ्यौँ हाम्रो मेचीनगरपालिका जति क्षमता थियो जति गर्न सक्थ्यौँ त्यति गर्न सक्ने वातावरण निर्माण भएन, जाने जनप्रतिनिधिहरू त्यो ढङ्गको भूमिका निर्वाह गर्न सक्नु भएन, उहाँहरूको कमजोरीको कारण र मेचीनगरका जनताहरूले प्राप्त गर्नु पर्न सक्ने जति शिक्षा, स्वास्थ्य, त्यस सन्दर्भमा प्राप्त गर्नुपर्ने बजेटहरू प्राप्त गर्न सकिएन, कमजोरी छ, कमी भएको छ भन्ने नै लाग्छ।
आज सर, राजु सर, आज पनि चाहिँ हजारौँ लाखौँ युवाहरू चाहिँ देशमा रोजगार नपाएर विदेशिनु पर्ने अवस्था सृजना भएको छ। अझै पनि युवा लक्षित कार्यक्रमहरू चाहिँ आउन सकेको अवस्था छैन। यो अवस्थामा अब राज्यले अथवा पार्टीले कसरी हेर्नुपर्ने थियो? तपाईँ एउटा चाहिँ देशकै युवाहरूको नेतृत्व गर्ने पङ्क्तिमा हुनुहुन्छ, यो साँच्चैकै युवा लक्षित कार्यक्रम चाहिँ कस्तो आउनुपर्छ, अहिले के भइरहेछ सर?
होइन, युवा लक्षित कार्यक्रम विगतलाई सम्झेर हेर्दा आउँदै आएन भन्ने पक्षमा त म छैन। विगतको भन्दा अहिले अलि परिष्कृत भएको छ। अघिल्लो सरकारले, हाम्रै सरकारले पनि युवाहरूका सन्दर्भमा महत्त्वपूर्ण निर्णयहरू गरेका छन्।
हजुर,
तर यो हाम्रो युवा समस्या भनेर सबै तपाईँ रोजगारसँग जोडिँदो रहेछ। सबैभन्दा ठुलो समस्या भनेको युवाहरूको भनेकै रोजगार हो।
हजुर,
तपाईँ हामी वार्षिक करिब करिब तपाईँको 3 लाख जति वार्षिक रोजगार थपिँदो रहेछ मुलुकमा, मतलब बेरोजगार सङ्ख्या बढ्दो रहेछ। राज्य के अरे राज्यभित्र निजी क्षेत्र आदि इत्यादि ट्याकटुक पार्दा मिलाउँदा गर्दा पनि करिब करिब 50,000 जति मात्रै रोजगार निर्माण हुँदो रहेछ। 2-3 लाख मान्छे अहिले पनि बेरोजगार हरेक वर्ष थपिएका थपै छन्। यो बेरोजगारी समस्याको समाधान नै अहिलेको युवाहरूको मूलत समस्याको समाधान हो। अहिले तत्काल मुलुकभित्र सबै युवाहरूलाई बेरोजगार समस्यामा रोजगार दिने परिस्थिति राज्यको छैन, राज्य स्थानीय तहहरूको छैन। यो परिस्थिति पनि छ भने बेरोजगार भएका युवाहरूलाई सुरक्षित ढङ्गबाट वैदेशिक रोजगारको व्यवस्थापन गर्ने, सुलभ ऋणको व्यवस्थापन गर्ने, मुलुकभित्रै रोजगार सिर्जना गर्न कार्यक्रम गर्ने युवाहरूलाई सुलभ दरमा ऋण प्रवाह गर्ने र सहज ढङ्गको वातावरण निर्माण गर्ने, र म त अझ थप के भन्छु भने विदेशमा गएर कमाएका युवाहरूले ल्याएको रेमिटेन्सबाट मुलुक चलेको छ भनिरहेका छौँ भने उताबाट आएका रेमिटेन्सहरूलाई पनि अब अनउत्पादक ठाउँमा हामीले जसरी लगाइरहेका छौँ, एउटा युवा विदेश जान्छ, उसले 2 वर्ष बस्दा 3 वर्ष त 2 लाख 3 लाख 4 लाख कमाउँछ, कमाएर लिएर आएको पैसाले गाउँको चोकमा एउटा भिटा किन्ने, एउटा घर बनाउन, र त्यो लागेको ऋण तिर्न फेरि विदेश जाने जे परम्परा छ, यो परम्पराको अन्त्य गर्नको लागि पनि स्थानीय तहहरूले, सङ्घ संस्थाहरूले एभरनेस प्रोग्रामहरू सञ्चालन गर्ने, चाहिँ अब अनुत्पादक ठाउँमा लगानी नगरौँ भन्ने, र राज्यको तर्फबाट चाहिँ तपाईँले विदेशबाट कमाएर ल्याएको सम्पत्ति मध्ये निश्चित पर्सेन्टेज म चाहिँ फलानो हाइड्रो पावरमा वा फलानो कम्पनीमा फलानो यसमा सेयर लगाइदिने वातावरण निर्माण गर्न सक्छु भन्ने ग्यारेन्टी भयो भने त्यो युवाले 1 लाख कमायो भने उसले 25,000 त्यो प्रोग्राममा लाउन सक्छ, जसको कारणबाट उसले भोलिका भविष्यहरू उज्जवल बनाउन पनि सक्ने प्रबल सम्भावना हुन्छ। यो दिशातिर पनि सचेत गर्नुपर्छ, चाहिँ अगाडि बढाउनुपर्छ भने रोजगार धेरैभन्दा धेरै रोजगारी सृजना गर्ने कार्यक्रमहरू, उद्योग धन्दाहरू, व्यापार व्यवसायहरू सञ्चालन गर्ने दिशामा राज्य लाग्नुपर्छ, त्यो एउटा पाटो भने स्वरोजगार बनाउने अभियानमा राज्यको लगानी जरुरी छ। यो ढङ्गले मात्रै युवाहरूको रोजगारीलाई, युवाहरूको समस्यालाई सम्बोधन गर्न सकिन्छ।
यो पार्टीभित्रको अलिकति अनुशासनको कुरा म तपाईँलाई जोड्न चाहन्छु। अहिले नेतृत्व पङ्क्तिहरू चाहिँ पहिलेकै कुराहरू गरौँ, तपाईँ हामीले अगाडि केही वर्ष चाहिँ अगाडिका कुराहरू गर्नु भने पार्टीप्रति प्रतिबद्धता हुन्थे, अनुशासनको कुराहरू हुन्थे, आफ्नो जिम्मेवारी पुरा गर्ने कुराहरूमा हुन्थे, अहिले अनुशासनप्रति चाहिँ स्खलित हुँदै गएको अवस्था हो।
म पूर्ण रूपमा अनुशासन उल्लङ्घनको प्रक्रियामा गयो त भन्दिनँ, तर हामीले बनाउने पार्टी र हामी के अनुभव गरिरहेका छौँ भने हामीले बनाउने पार्टी र हामीले भनेको अनुशासन परिकल्पना गरेको समय र सन्दर्भ, अनुशासनका परिधिहरू पनि चेन्ज भयो होला। कम्युनिस्ट पार्टीहरू फलामै साङ्लोको अनुशासनबाट गुज्रिएका हुन्छन् भन्ने परम्परा हो, तर हामी बढी स्वतन्त्रता चाहिँ भएका छौँ अहिले विगतको भन्दा हामी चाहिँ बढी स्वतन्त्रताको नाममा अराजकतातर्फ हामी केन्द्रीकृत भएका छौँ। अनुशासन उल्लङ्घनका केही घटनाहरू पनि भएका छन्। निर्णयहरूलाई कार्यान्वयन गर्ने दिशामा एकरूपता देखिरहेको छैन। पार्टीले गरेका निर्णयहरूलाई चाहिँ कार्यान्वयन गर्ने सन्दर्भमा एकरूपता देखिनुपर्छ। एकरूपता आयो भने मात्रै त्यसले हामीलाई निर्णय कार्यान्वयनको दिशामा सहजता उत्पन्न गर्छ। यी सबै पाटोबाट हेर्दा अलिअलि निर्णय नमान्ने, अलिअलि तलमाथि गर्ने प्रक्रिया देखिन्छ, तर अलिअलि हल्ला गरे जस्तै अहिले पार्टी परिवार चाहिँ पुरै अनुशासन उल्लङ्घनको दिशातर्फ गयो। अनुशासन मान्दै मान्दैन भन्ने प्रक्रिया होइन, खुल्ला समाजभित्र पार्टी पनि खुल्ला छ, हिजोको त बन्द कोठाभित्रको पार्टी छैन, अनेक स्वभाव र आचरण व्यवहार गरेका नेता कार्यकर्ताहरू पार्टीभित्र गोलबन्द हुनुभएको छ। तिनै आचरण व्यवहारहरू विभिन्न रूपमा, कहिले कुनै नेताको पिछोरी समायको रूपमा देखिन्छ, पहिले पार्टी कमिटीको निर्णय मान्दिनँ भन्ने रूपमा देखिन्छ भन्ने यो खालको रूपहरू देखिरहेको छ। तर यो सबै खाले अराजकतालाई, सबै खाले व्यथितिलाई अन्त्य गर्नुपर्छ। सबै खाले व्यथिति र अराजकताहरूको अन्त्य गर्दै मात्रै गर्न सक्यो भने मात्रै सङ्गठनका निर्णयहरू कार्यान्वयन दिशामा अगाडि बढ्न सक्छन् र सङ्गठन चलायमान बन्न सक्छ, सङ्गठनलाई जनताको पक्षमा काममा लगाउन सकिन्छ।
अब अहिले गठबन्धनको सरकार निर्माण भएको अवस्था छ, अब यो गठबन्धनको सरकार चाहिँ टिकेर अगाडि बढ्नेमा विश्वास गर्ने आधार छन्?
होइन, जनताको जगमा टिकेका राज्य सत्ताहरूले मात्रै जनतालाई राहत दिन सक्छन्। तपाईँ इगो कुण्ठाहरूको समायोजनले बनेको गठबन्धनले जनताहरूलाई राहत दिन सक्दैन, जनताहरूलाई यो गर्न सक्दैन। यो गठबन्धन के को आधारमा टिकेको छ भन्ने तपाईँ जग समाउनु भयो भने तपाईँले प्राप्त गर्न, जम्मा जम्मी नेकपा एमालेको विरुद्धमा कमरेड केपी ओलीका विरुद्धमा बनेको जनमत भन्दा पनि बनेको गठबन्धन, जनमत भन्ने शब्द बेठेको हुन्छ यो उसमा, बनेको गठबन्धन हो। देशी विदेशी प्रतिक्रियावादीहरूको इसारामा एउटा विकास प्रेमी सरकारलाई बन्देज गर्ने, मुलुक विकास र समृद्धिको अभियानमा अगाडि बढो र यो ढङ्गले यो अभियान सञ्चालन गरिरहने हो भने यो मुलुकभित्र नेकपा एमालेको नेपाली कम्युनिस्टहरू स्थापित हुन्छन्, त्यसमा नेकपा एमाले स्थापित हुन्छ, नेकपा एमालेको नेता केपी ओली स्थापित हुन्छ। यो स्थापित भयो भने छिमेकी मित्र राष्ट्रहरूका सन्दर्भमा र नेपालीलाई विदेशहरू क्रीडा स्थल बनाउनको लागि लागिरहेका शक्तिहरूको सपना चाहिँ चकनाचुर हुन्छ भन्ने उद्देश्यबाट प्रेरित भएर बनिएको गठबन्धन भएको हुनाले यो गठबन्धनले देश र जनताको पक्षमा केही गर्न सक्दैन भनिन्छ नि। हामीले दिनको सङ्केत गर्छ भने जस्तै सरकार बनेको आज 70-71 दिन भयो होला, कसले आफ्नो सरकार पूर्णता दिन पनि 2 महिनाभन्दा बढी समयमा पनि सक्दैन भने त्यसले जनताको पक्षमा के गर्न सक्छ? प्रश्नै प्रश्न हामी गर्न सक्छौँ। जसले नेपाली जनतालाई चाहिँ एउटा चाहिँ महाकाल नदी चढ्ने नाममा तुइन काटेर भारतीयहरूले खोलामा बगाउँछन्, मार्छन्, विस्थापित गर्छन्, त्यो बारेमा प्रश्न उठाउन सक्दैन। नेपाली भूमिमा हेलिकप्टरहरू, इन्डियनका हेलिकप्टरहरू घुम्छन्, यो किन घुमेको भनेर प्रश्न गर्न सक्दैन भने यस्ता जगमा बनेका सरकारले जनताका बिचमा केही गर्न पनि सक्दैनन्, कुनै गतिविधि गर्न सक्ने परिस्थिति पनि भएन। त्यसो भएको हुनाले यो सरकारले जनताका पक्षमा केही गर्न सक्दैन, जनताको मनोभावनाबाट बनेको सरकार पनि होइन, जनताको म्यान्डेट पनि यो सरकार बनाउने गरी थिएन। जनताको म्यान्डेट त कमरेड केपी ओलीको अगुवाईमा 5 वर्ष सत्ता सञ्चालन गर्ने गरी दिएको म्यान्डेट हो, गलत तरिकाले म्यान्डेटको प्रयोग भएको हुनाले यो सरकारसँग जनताले आशा पनि गरेका छैनन्, नेपाली युवाहरूले आशा पनि गरेका छैनन्, गर्दा पनि गर्दैनन्, विश्वास पनि गरेका छैनन्।
यो अहिले त सबै राजनीतिक दलप्रति वितृष्णा जागेको जस्तो, अहिले त राजनीतिले हुन त राष्ट्र बनाउने, मुलुक समृद्ध बनाउने राजनीति नै हो, राजनीति भनेको देशको मूल नीति नै हो, तर पनि जनताहरूमा राजनीतिप्रति अलिकति नैराश्यता आएको, अलिकति वितृष्णा पैदा भएको जस्तो लाग्दैन? तपाईँ अहिले जनतासँग गइरहँदा तपाईँ त जनताको सामुन्ने, जनताको बिचमा हुनुहुन्छ, के लाग्छ तपाईँ एउटा युवा भएको हिसाबले?
बिल्कुल 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 पुष्पजी, जनताहरूको बिचमा निराशा छ, जबरजस्त निराशा बनाउने प्रयत्न गरिएको छ, भएको चाहिँ कार्यहरू जनताको बिचमा नपुर्याइदिनु भए, पुर्याउन सकिएन भने भएको कार्यहरूको बारेमा, भएका डेभलपमेन्टका बारेमा हामीले जनताहरूलाई सुसूचित गर्न सकेनौँ भने जनताहरू निराश हुन्छन्, जनताको निराशाले फेरि गलत परिणाम पोस्टको हामीलाई प्रेरित गर्न सक्छ। अहिले कतै न कतै एउटा बुझाइ, एउटा तरल बुझाइबाट हामी अगाडि बढिरहेका छौँ, राजनीति यो नेता 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 नेताले गर्ने काम हो भन्ने एउटा बुझाइबाट, अनि राजनीति कर्मी यति सबै फटा छन् भन्ने एउटा बुझाइबाट, एउटा जबरजस्त लादिएको बुझाइबाट ग्रसित छ अहिले नेपाली समाज। त्यसो होइन, यहाँभित्र पनि मुलुकको सञ्चालन गर्ने राजनीति र राजनीति फोहोरहरू पनि सफा गऱ्यो भने तपाईँ हामी नेपाली जनताहरू नै हौँ, अरू आएर सफा गर्न सक्दैन। त्यसो भएको हुनाले राजनीतिमा सकारात्मक हस्तक्षेप, राजनीतिमा सकारात्मक हस्तक्षेप नयुवाहरूको, आम जनसमुदायको हुन जरुरी छ। तपाईँ आबद्ध जुनसुकै दलमा रहनु भए पनि तपाईँ आबद्ध रहेको दलभित्र रहेको समस्यालाई तपाईँ हस्तक्षेप गर्नुपर्छ भन्ने मनोभावना जनताको रूपमा लिएर जाने र राजनीतिप्रति भएको अलिअलि वितृष्णाहरूलाई पनि चाहिँ अलिअलि यसमा पुर्याउनुपर्छ भन्ने लाग्छ। अब अलिअलि वितृष्णा त देखिन्छ, हेर्नुहोस् मान्छेहरूले राजनीतिप्रति हेर्ने दृष्टिकोण, राजनीतिलाई गर्ने दृष्टिकोण, अब केही कथा हाम्रा छोटै हामीले गरिरहेका गतिविधिहरू, हाम्रा आचरणहरू, हाम्रा व्यवहारहरू, हाम्रा यसले पनि त्यो कतै पुष्टि गर्न त को छ, तर त्यसलाई चेन्ज गर्नुपर्छ, राजनीति नै मूल चिज हो भन्ने कुरो स्थापित गर्न जरुरी छ।
अन्त्यमा राज सर, यो अहिले मुलुक आक्रान्त बनेको छ कोभिड-19 का कारणमा, अब यो बेलामा तपाईँहरूको भूमिका कस्तो रहनुपर्छ र तपाईँ अहिले रहेको मेचीनगरकै कुराहरू म अलिकति बढी जोड दिन्छु। मेचीनगर क्षेत्रमा भ्याक्सिनहरूको व्यवस्थापन गर्नको लागि तपाईँहरूले कस्तो भूमिका निर्वाह गर्नुभएको छ र कोभिडबाट बस्दै अब आगामी निर्वाचनहरू पनि आउँदैछन्, अलिक भिडभाड हुने अवस्था पनि आउँदैछ, चाडपर्वहरू पनि नजिकिँदैछन्, यो अवस्थामा पार्टीले गर्नुपर्ने भूमिका, युवाहरूले खेल्नुपर्ने भूमिका, राज्यले गर्नुपर्ने भूमिका के रहन्छ र तपाईँको सन्देश के रहन्छ अन्त्यमा सर?
होइन, हामी एकदमै तपाईँले विषय उठाउनु कोभिडको, अझ म बसेको नगर भन्नुहुन्छ त म त कागज त्यहाँ बस्छु भनेर बोर्डरमा पनि छौँ, हामीले भिन्न खाले समस्याहरू पनि यहाँ बिहोर्ने गरेका छौँ। त्यसो भएकोले अब कोभिडबाट बस्ने भनेको त सामाजिक दूरी कायम गर्ने, मास्क सेनिटाइजर लाउने जस्ता न्यूनतम आधारभूत विषयवस्तुका सन्दर्भमा युवा सङ्घ नेपालले, नेकपा हिमालयले एवेरनेस प्रोग्रामहरू चलाउने, आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दा भन्ने गर्ने कार्य गरिरहेकै छ, हामी गरिरहन्छौँ। त्यो हाम्रो सिंह अधिकार पनि, हाम्रो कर्तव्य पनि, दायित्व पनि हो, त्यो गर्छौँ। सँगै अब अहिले चाडबाड पनि आइरहेको छ, चाडबाडमा अलिक बढी भिडभाड हुने, अलि हुने प्रक्रिया पनि छ, त्यो चाडबाडलाई पनि हामीले भिडभाड नगरिकन सहज ढङ्गले सामाजिक दूरी कायम गरेर मनाउने प्रक्रियातिर लाग्नुपर्छ। सँगै स्थानीय सरकारहरूले अझ बढी चाडबाडका साथ अलिक बढी व्यवस्थित ढङ्गले चाहिँ जनताहरूलाई सुसज्जित गर्ने, खोपहरूको व्यवस्थापन गर्ने सन्दर्भमा अलिक बढी ध्यान दिनुपर्छ भन्ने लाग्छ। तर कहिले कहिले सुनिन्छ अब स्थानीय सरकारका गतिविधिहरूको सन्दर्भमा प्रश्न नै गर्नुपर्ने बेला पनि आएको छ, खोप जनताले पाउने कि कसले पाउने भन्ने कुरा पनि भइरहेको छ। खोप चाहिँ नगरपालिकाभित्र राखिने, पहुँचवालाहरूलाई मात्रै खोप लगाइने, पहुँचवाला संस्थाहरूले मात्रै खोप प्राप्त गर्ने, जनताहरू चाहिँ रोइरहने, कराइरहने, बसिरहने जस्ता घटनाहरू पनि हाम्रो नगरभित्र भएको हामीले पाएका छौँ। ठुला ठुला बिग हाउसहरूका कर्मचारीहरूले खोप पाउने तर सर्वसाधारण जनतालाई नपाउने, जुन अहिले अन्यायपूर्ण तरिकाको गतिविधि मेची नगरपालिकामा पनि भइरहेको छ। खोपको सन्दर्भमा म तपाईँकै कार्यक्रम मार्फत मेची नगरपालिकालाई, मेयर सभालाई, उमेर सभालाई पनि आग्रह गर्न चाहन्छु, अब बिग हाउसपट्टि नफर्क्यौँ हामी। बिग हाउसपट्टिले बिग हाउसको व्यवस्थापनपट्टि भन्दा पनि तल जनताको व्यवस्थापनपट्टि, जनताहरूले प्राप्त गर्न नसकिरहेका घटनाहरूप्रति अहिले खोप नलाई किन बिरामी भयो भने पाली जान पनि सकिँदैन, खोपको कार्ड पनि हामीले ओरपार गर्न सक्दैन, खोपको कार्ड पनि हामी विभिन्न केही गतिविधि गर्न सक्ने परिस्थिति छैन, विदेश जाने युवाहरूले खोप पाइरहेको छैन, यहाँ स्थानीय रोजगार गर्ने मजदुरहरूले खोप पाइरहनु भएको छैन। यो परिस्थितिमा खोपको व्यवस्थापन चाहिँ अब निम्न आय भएको जनताहरूलाई, जो दैनिक मजदुरी गर्नुपर्ने जनताहरू हुनुहुन्छ, जो दैनिक धेरैभन्दा धेरै मान्छेहरूसँग भेटघाट गर्नुपर्ने परिस्थिति छ, उहाँहरूलाई खोप उपलब्ध गराउने दिशामा स्थानीय सरकार लाग्नुपर्छ, अगाडि बढ्नुपर्छ र यो दिशामा स्थानीय सरकार लागोस् भन्न चाहन्छु। र सबै दाजुभाइ दिदीबहिनीहरूलाई कोभिडबाट बच्नको लागि आपसी समझदारीहरू कायम गर्दै सबैले आफू पनि बचाउँ अरूलाई पनि बचाउँ भन्ने मूल मन्त्र अगाडि बढाएर अगाडि बढ्नुपर्छ।
उहाँ हुनुहुन्थ्यो युवा संघका केन्द्रीय सचिव राजु कार्की, हाम्रा सहकर्मी पुष्प बरालसँग कुराकानी गर्नुहुँदै। यिनै कुराकानीका साथमा हामी मेचीनगर खबरको अन्त्यमा छौं। अर्को हप्ता हामी अन्य विषयवस्तु र अर्का अतिथिसँग उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।